أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم اللهم صل على محمد وآل محمد ہم آئمہ علیہ السلام کی دعاؤں اور مناجات کے حوالے سے جو معارف ان میں سے اخذ ہوتے ہیں اور جتنا ہماری توفیق میں ہے کہ ان کو اخذ کر سکیں تو بات کر رہے تھے, اور اب تک آپ لوگوں نے محسوس کر لیا ہوگا کہ دعائیں اگر ان کو معرفت کے ساتھ پڑھنے کی کوشش کی جائے اور ان کو ان کے اندر مطالب کو سمجھنے کی ایفرٹ کی جائے تو ایک بہت بڑا خزانہ ہے. یعنی میرے ذاتی طور سے جو مجھے محسوس ہوتا ہے کہ جو احادیث اور روایات ہیں ان کے مقابلے میں دعاؤں اور مناجات کے اندر ڈیپت اور معارف کی جو وسعت ہے وہ بہت بہت زیادہ ہے. لیکن عام طور سے ہمارے یہاں اس ٹاپک کو بالکل مطلب بہت سائڈ پہ رکھا جاتا ہے, اور دعائیں جو ہیں وہ اسی عنوان سے سمجھی جاتی ہیں کہ اس میں یعنی آپ گویا کہ اپنی کوئی حاجتیں یا پریشانیاں یا کوئی اپنے دلی مسائل کو مانگنے کے لیے ان کے بر آنے کے لیے آپ دعائیں پڑھتے ہیں. لیکن دعائیں اس لیے نہیں پڑھی جاتی کہ ان کے السلام علیکم کہ ان کے ذریعے سے زندگی کی حقیقتوں کو منکشف کیا جائے یا زندگی کی حقیقتوں کے بارے میں علم حاصل کیا جائے. تو ہماری جو بنیادی ایفرٹ ہے وہ یہی ہے کہ دعاؤں کے ذریعے سے ہم جو ٹروتھس آف لائف ہیں ان کو ایکسپلور کرنے کے زیادہ اچھے طریقے سے قابل ہو سکیں. تو میں نے کئی عنوانات کئی چیزیں آپ لوگوں کے سامنے ڈیورنگ دا کورس آف دس ٹاپک ڈسکشن آپ کے سامنے رکھیں, اور ظاہر ہے کہ وہ اگر آپ جب تک دوبارہ اس کو نہیں سنیں گے یا ان دعاؤں کو دوبارہ نہیں پڑھ کے اس نظریے سے غور کریں گے تو وہ تمام کی تمام چیزیں رفتہ رفتہ سلپ آؤٹ ہوتی جاتی ہیں. یعنی جیسے میں پھر ایک یاد دلاؤں کہ ایک جملہ جس پر ہم نے بات کی تھی اور بہت تفصیلی بات کی تھی وہ زندگی کی ایک بہت اہم حقیقت کی طرف نشاندہی کرتا ہے کہ یا من لا تبدل حکمتہ الوسائل, جو امام سجاد علیہ السلام کی دعا نمبر 13 کا ایک جملہ ہے, 13th دعا جو ہے صحیفے میں, کہ اے وہ کہ وسائل جو ہیں یا سوال, وسائل کا مطلب ہے کہ جو مینز ہیں وہ تیری حکمت کو تبدیل نہیں کرتے. اب یہ بہت گہرا جملہ ہے, اور یہاں پر ہی ایک بات جس کو ہمیں سمجھنے کی ضرورت پڑتی ہے, اور بلکہ اپنے آپ کو زندگی میں ایک سوال اپنے کریں, اور میں چاہتا ہوں کہ اس کا تھوڑا سا آپ لوگ بھی مجھے جواب دیں, بتائیں کہ کیا آپ اس بات کے قائل ہیں کہ زندگی کا نظام پورا کا پورا حکمت کی بنیاد پہ چلتا ہے خدا کی طرف سے, یا اس کے اندر جو ہیں وہ کوئی لوپ ہولز بھی ہیں یا گیپس بھی ہیں کہ جن میں مثال کے طور پر ایموشنز اور جذباتیت اور ازمپشنز اور اس قسم کی چیزیں بھی ڈالی جا سکتی ہیں, یا یہ نظام کل کا کل حکمت پر مبنی ہے؟ اس بارے میں کیا فیلنگ ہے آپ لوگوں کی, ایسا ہی ہے یا نہیں ہے؟ حکمت پر مبنی ہے. تو اس کا پھر ہمارے اوپر عملی تقاضا کیا آتا ہے؟ اگر آپ اس بات پر کنونسڈ ہیں کہ یہ نظام حکمت کے علاوہ نہیں, کسی اور چیز پر کوئی اور چیز اس کو ڈرائیو نہیں کر رہی ہے, تو پھر ہمارے اوپر عملی تقاضا کیا آتا ہے اس کی وجہ سے, بتائیے. کہ ہمارا جو اس سے ریلیشن شپ بنے گا, یا ہم اگر نظام زندگی سے کنیکٹ ہونے کی کوشش کریں گے تو وہ بھی علم اور عقل و حکمت کی بنا پہ سکسیسفلی کنیکٹ ہو پائیں گے. ٹھیک ہے, یعنی اگر ہم نے ان, اور حکمت کا اپوزٹ کیا ہے, یعنی کہ وہ کون سی چیزیں ہیں جو حکمت سے ڈیویٹ کر جاتی ہیں؟ وہ تو ہے اپنی جگہ اگنورینس, لیکن اور जी अजम्पशंस, सही है, फिक्टिशियस बातें, इन्हें अपनी तरफ से सोच लिया, या उसके बाद जिसको कुरान करीम ने बहुत ज़्यादा मर्तबा रिपीट किया है, तकलीद। अब जब भी हम इस बात को बयान करते हैं ना, तो लोग फौरन उसको फिकी तकलीद की तरफ ले जाते हैं, लेकिन तकलीद पर जो कौम या जो इंसान अपनी ज़िंदगी की बिना रखता है ना, उसकी ज़िंदगी एक ऐसे समझ लें कि जैसे हवा के ऊपर उड़ते हुए तिनके की मानिंदा या पत्ते की मानिंदा, जिसका अपने ही कोई जड़ नहीं है, कोई बेस नहीं है, वो किसी चीज़ पर खड़ा हुआ नहीं है, उसमें कोई मजबूती नहीं है, ठीक है। फ़कत तकलीद, फ़कत लोगों के पीछे चलना, अपने दिल दिमाग को बंद करके रखना, ये इंसान को, और ज़ाहिर है कि अगर खुदा ना खास्ता पूरी की पूरी कौम, जैसे मेरे नुक्ते नज़र से तो हमारी जो कौम है, यानी पाकिस्तानी जो कौम है, वो इसी हाल में है इस वक्त कि मैक्सिमम लोग जो हैं उनके पास अपनी कोई राय नहीं है, अपनी कोई समझ नहीं है, अपनी कोई सोच फिक्र नहीं है, वो जिसको भी उन्होंने देख लिया या जो भी उनको अच्छा लग गया उसके पीछे लग गया बस वो, और बात ख़त्म हो गई, ठीक है। तो यानी कि ये तो दुआओं से हमें इस किस्म के तमाम उसूल मिल रहे होते हैं, ये बहुत कीमती नुकात हैं और बहुत कीमती ख़जाना है। और जब हम दुआओं की तिलावत करें और दुआओं की किरत करें, तो हमें फिर उसमें से इन्हीं तमाम बातों को समझने के लिए कोशिश करते रहना चाहिए कि ये हकीकतें जो हमें ज़िंदगी के हवाले से एजुकेट करती हैं, हमारी मारिफत को बढ़ाती हैं, हमें उन हकायक तक लेके जाती हैं कि जिनमें के जो आम तौर से जहाँ तक हम नहीं पहुँच पा रहे होते, तो उसको ग्रैस्प करना और उसकी डेप्थ में जाना ये लाजमी और ज़रूरी है, ठीक है। तो पिछली दफ़ा हम बात कर रहे थे दुआ नंबर 23 सहीफ़ा सज्जादिया की, जिसका टाइटल क्या था, दुआए आफियत। और इस हवाले से हमने कई जुमले देखे, और सबसे पहले जो इमाम अलैहिस्सलाम के वो कलिमात थे कि हमें ए खुदा मुझे किस किस तरीके से आफियत अता फरमा, कौन कौन सी चीज़ें ऐसी हैं जो आफियत को ख़तरे में डालती हैं, फिर आफियत को हासिल करने के लिए रहमत व बरकत इलाही का शामिल हाल होना ज़रूरी है, और रहमत व बरकत खुदावंदी के लिए क्या चीज़ें आपको चाहिए, दरकार हैं, जो जिनकी दुआ इमाम अलैहिस्सलाम कर रहे हैं, हज, उम्रा, ज़ियारत क़ब्र रसूल, आल रसूल। यानी इससे बात क्या समझ में आ रही है कि जो शाइर इलाही हैं और जो विलायत खुदावंदी है, उससे कनेक्ट होना और उसके साए में ज़िंदगी गुजारना, ये आपकी रहमत और बरकत के लिए इंतहाई अहमियत वाली बात है, ठीक है। ये एक बात हमको समझ में आ रही है, ये विलायत का और शाइर इलाही से। अच्छा, अब उसके बाद यहाँ तक पहुँचने के बाद अब इस दुआ को आगे बढ़ाकर हम एक और बहुत अहम टॉपिक है इसी से रिलेटेड जिससे जुड़ना चाहते हैं कि इमाम अलैहिस्सलाम फरमाते हैं वअइज़नी वज़ुर्रियती मिनश शैतानिर रजीम। वअइज़नी यानी मुझे अपनी पनाह में ले ले, मुझे अपनी बारगाह से पनाह अता कर दे। वज़ुर्रियती और मेरी ज़ुर्रियत को मिनश शैतानिर रजीम। अच्छा, ज़ुर्रियत का मतलब क्या होगा, ज़ुर्रियत का मतलब आपकी पूरी जनरेशन्स, ठीक है। तो ये एक दुआ करने का तरीका भी कुरान करीम में बड़ा वजाहत के साथ आया है, और इसको शायद हमने ज़िक्र भी किया हो कि सूरह आले इमरान में आप मुलाहिज़ा कर सकते हैं कि जिसमें जनाबे ईसा अलैहिस्सलाम की नानी का जुमला है, यानी हज़रत मरियम की वालिदा का जुमला है, ठीक है। और उसमें खास बात क्या है कि उन्होंने, यानी कि जब उनकी पैदाइश होने वाली है, तो उस वक्त वो ये दुआ कर रही हैं कि जो भी मेरे बतन में है, जो भी औलाद है, और उनकी एंटिसिपेशन क्या थी कि ये लड़का होगा, मैं इसको तेरी बारगाह में नज़र करती हूँ। इन्नी नज़र तो लका माफी बतनी मुहर्ररन फतकब्बल मिन्नी। ठीक, उसके बाद जब उस बच्चे की विलादत हुई और वो बच्चा जो है वो लड़का नहीं लड़की आया, तो उन्होंने कहा कि ये लैस ज़करो कल उन्फा लेकिन इन्नी उईदुहा बेका वो ज़ुर्रियतहा मिन अश्शैतान रजीम। ये बहुत खूबसूरत सुन्नत है हमारे लिए। ठीक है, ये जो दुआएं हैं, यानी कि जब औलाद के पैदा होने की उम्मीद है, उसकी विलादत से कबल उसको बारगाहे खुदा में नजर करना कि मेरी तरफ से ये औलाद जो है कि ये हमेशा तेरी खिदमत के लिए मैंने उसको नजर किया। अगरचे के जाहिर है कि खास तौर से आजकल हम लोग जिस दौर में रह रहे हैं, औलाद पर वैसे ही इंसान का क्या काबू तो, लेकिन ये नियत है। ठीक, और फिर जब उन्होंने देखा कि हाँ ये लड़की है और वो है, यानी कि वो शायद वो चीज़ ना पूरी हो पाए, तो उन्होंने फिर क्या दुआ की, मैं इसको और इसकी ज़ुर्रियत को तेरी पनाह में देती हूँ शैतान रजीम से। पैदा हुई भी बच्ची की बात है ये, इसको और इसकी ज़ुर्रियत को। ये इसी तरीके से आप देखेंगे हज़रत इब्राहीम अलैहिस्सलाम का जो वो जुमला है कि जब खुदा ने कहा इन्नी जाइलुका लिन्नासि इमामा, तो उन्होंने सबसे पहले खुदा से क्या बात मांगी, वमिन ज़ुर्रियती, यानी ये इंसान के लिए जिस तरीके से, यानी हम लोग इस हवाले से बिल्कुल एक अजीब खुदगर्जी वाली ज़िंदगी है ना, और ख़ास तौर से जो वेस्टर्न डोमिनेटेड थिंकिंग है वो तो बहुत ही सेल्फिशनेस पर मबनी है, लेकिन जो दीनी तरीक़ेकार है और तर्ज तफक्कुर है, आप देखें कि शुरू हो रही है बात, आप खुदा की बारगाह से क्या मांगेंगे, क्या नियत करेंगे, ऐ खुदा मुझे फाले दुर्रियत दे, फाले औलाद नहीं, औलाद तो हुई नेकबख्त, फाले दुर्रियत दे, व असलेहली फी दुर्रियती, मेरी जुर्रियत की इस्लाह कर दे। ठीक है, ये फिक्र कुरान और मासूम है कि आप अपनी ज़िंदगी में फ़कत अपनी नहीं, अपनी औलाद की नहीं, अपनी नस्ल की फ़िक्र करें और इस बात की पूरी एफर्ट करें कि जो भी नेकी है, यानी कि आप अपनी ज़िंदगी में नेकी, अच्छाई, खूबी की बुनियाद रखें जिस हद तक आपसे मुमकिन हो, और खुदा से मांगें कि ये नेकी आपकी नस्लों में ट्रेवल करें। सही बात वाजे हो रही, यानी जैसे वो जो जनाब खजर का वाक़ है ना, कि वो तीसरा के जिसमें उन्होंने दीवार खड़ी कर दी थी, और जब उनको बाद में बताया था उसकी तावील के तौर पर कि ये दो यतीम बच्चों की का ख़जाना इसके नीचे था जिसको मैंने प्रोटेक्ट किया, तो उसके बारे में रिवायात में ये जुमला है कि और उसका रीज़न क्या बताया था, वह काना अबू हुमा फालिहा, कि इनका अब सालेह था। अच्छा, अब का जो वर्ड है वो फकत बाप पे नहीं जाता, वालिद अगर आप इस्तेमाल करेंगे तो वो फिर बाप पे ही जाएगा, अब जो है वो बाप, दादा, गार्जियन सब पे जा सकता है, सब पे एप्लीकेबल होता है। तो जैसे रिवायतों में जुमले हैं कि ये कोई ग्रेट ग्रैंडफादर था इनका, कि जिसकी सालेहियत की बिना पर उसके पोतों या पड़पोतों के मफादात की हिफाजत हो रही थी। ठीक है, तो यानी कि ये भी एक बेहतरीन मारिफत है कुरान और मासूम की तरफ से कि आपकी नेकी आपकी नस्लों में ट्रेवल करती है और सस्टेन करती है, तो आप इस बात को बाकायदा खुदा से मांगें, खुदा से तलब करें और इसकी एफर्ट करें। ठीक, तो वअइज़नी वज़ुर्रियती मिनश्शैतानिर्रजीम। अच्छा, अब यहाँ से हमारे पास एक इसी में आफियत के हवाले से एक नया चैप्टर ओपन होता है, और वो है खुदा से पनाह तलब करने का चैप्टर इस दुनिया की जिंदगी में, ठीक है। और ये बात मैंने पहले भी आप लोगों की खिदमत में अर्ज की थी कि शायद हमें, क्योंकि अल्लाह ताला की तरफ से इस कदर रहमत है हमारी जिंदगी में कि हमने वो तमाम के तमाम मसाइल देखे नहीं है, मतलब जो जिंदगी में दरपेश हो सकते हैं और होते हैं इंसानों को, यानी खुदा की रहमत के जेरे साया हमें 1 या 2% भी नहीं मिले हैं उन मसाइल में से। जैसे अक्सर औकात, यानी आप लोगों से भी जाहिर है आप लोग करते होंगे, लेकिन मैं एक तज़क्कुर के हवाले से एक बात कह रहा हूं कि जब आप अपना दिन ख़त्म करें और रात को अपने बिस्तर पे जाएं, तो आपके इल्म में होगा ना कि कुछ दुआएं वगैरह हैं या कुछ तज़क्कुर का हुक्म है, तो उस तज़क्कुर के साथ जो है ना तशक्कुर को भी साथ मिलाया करें कि इस बात को रियलाइज करें कि आज के दिन में खुदा ने मुझे कितनी कितनी नेमतें दी हैं, कितना मुझे, और जो आयमा अलैहिस्सलाम की दुआओं में, और ये भी बहुत खूबसूरत जुमला है कि जितनी आफतों और मुसीबतों से तूने मुझे बचाया है वो उन नेमतों से ज़्यादा है जो दी हैं। ये इमाम हुसैन अलैहिस्सलाम की दुआ रफा का भी जुमला है और इमाम सज्जाद अलैहिस्सलाम की दुआओं में भी ये जुमला है। यानी जैसे मैं अगर इस बात की कोशिश करता हूँ खुदा की बारगाह में शुक्रिया अदा करने की, तो मैं जब इस बात को तसव्वुर करता हूँ कि मेरे पास ये आँख की नेमत है, बसारत है, समाअत है, गोयाई है, मेरा बदन का इतना कॉम्प्लेक्स सिस्टम है, ये आज के दिन थ्रू आउट ये सही चलता रहा, इसने मुझे तंग नहीं किया, इसने मुझे परेशान नहीं किया। यानी आपको ये बात अच्छे तरीके से पता है ना, एक क्लॉट आ जाए, मामूली सा एक क्लॉट आ जाए, क्या हाल होता है इंसान का। ठीक। तो इस यानी कि जब आप अपने दिन को खत्म करें, जब आप अपने दिन को खत्म करें, तो वो जो जिक्र है, जाहिर है जिक्र भी मामारिफत होना चाहिए, लेकिन ये शुक्र कि इस बात को थोड़ा सा हम तसव्वुर करें कि ये आंख से देखने की ताकत जो है ना ये चली जाए, क्या हो जाएगी मेरी जिंदगी। अगर ये कुव्वत समाअत खुदा ना खास्ता खत्म हो जाए, जिंदगी कहां से कहां पहुंच जाएगी। ठीक। तो इसी का एक जो दूसरा पहलू है वो ये है कि खुदा कितनी मुसीबतों से बचा के रखता है, कितनी परेशानियां हैं कि जो किसी भी वक्त हम पर अटैक कर सकती हैं और हमारी जिंदगी के कोर्स को डिसरप्ट कर सकती हैं, बिल्कुल उसको तबाह बर्बाद कर सकती हैं, उससे बचा के। तो ये जो आइजनी वाला जो पहलू है ना, ये उस तरफ जाता है कि ऐ खुदा मुझे पनाह में रखना। अब जाहिर है कि हमारी मारिफत इस बारे में बहुत कम है पनाह में, इन्हें कौन कौन सी चीज़ें, जैसे मैंने आपको मिसालें भी दी थी कि बहुत सारे उनवानात ऐसे हैं, यानी चीज़ें ऐसी हैं जिंदगी में कि जिनको, यानी हमारी हालत जो है ना, प्रोबेबली बाज़ औक़ात जो एक मिसाल मैंने आपको दी थी कि उस चूंटी की सी हो जाती है जो एक ग्राउंड में बिल बना के बैठी हुई हो कि पता नहीं कौन सी चीज आए, कभी कोई ट्रैक्टर आ जाए, कोई गाड़ी आ जाए, कोई कुछ आ जाए और उसको खत्म करके चला जाओ, पता भी ना चले। ठीक है। तो यानी कि हमें अपने आप को बहुत ज्यादा खुशफहमी का शिकार होने की जरूरत नहीं है कि अगर खुदा की तरफ से दो चार नेमतें मिल गई हैं तो हम समझना शुरू कर देंगे जी बहुत प्रिविलेज्ड और बड़े स्पेशल लोग हैं हम। ये सब की बिल्कुल जरूरत नहीं है। तो हर वक्त क्या करना है, खुदा से पनाह। अब आप देखिए कि ये पनाह वाला बैकग्राउंड आप समझ गया ना कि पनाह चाहिए नहीं चाहिए, अपने लिए भी चाहिए, औलाद अहलो अयाल जुर्रियत, ये एक प्रोटेक्शन चाहिए, क्योंकि कितनी चीजें। अब देखें कि जब इमाम अलैहिस्सलाम बयान फरमा रहे हैं, अब ये पूरी लिस्ट है किससे किससे पनाह में रखना, तो हमको समझ में आएगा कि कहां कहां से मेरी सेफ्टी और मेरी सलामती को खतरात लाहक हो सकते हैं। अभी मैं आपके सामने वो लिस्ट गिनाता हूं। جو اس دعا کے اندر موجود ہے. سب سے پہلے من الشیطان الرجیم. من الشیطان الرجیم یعنی وہ شیطان جو رجم شدہ ہے, ٹھیک ہے, شیطان الرجیم کہ جس کو اچھا رجم کا مطلب کیا ہوتا ہے کہ مطلب جو راندہ درگاہ ہو, جس کو دھتکار کے پتھر مار کے باہر نکال دیا گیا ہو, اس سے تیری پناہ. اس سے پناہ کیوں, کیوں اس سے پناہ؟ نہیں, تھوڑا سا اور اسپیسیفک ہوں. نہیں, تھوڑا سا آپ اس بات کو یاد کرنے کی کوشش کریں کہ جب خدا نے اس کو شیطان کو رجیم قرار دیا تو اس کے بعد شیطان نے کیا کہا تھا, اس پہ غور کریں. اغوا کروں گا, ٹھیک ہے. لَأُغْوِيَنَّهُمْ أَجْمَعِينَ إِلَّا عِبَادَكَ مِنْهُمُ الْمُخْلَصِينَ. تو شیطان رجیم کون ہے جو آپ کے لیے شروع سے یہ پلان بنا کے بیٹھا ہے کہ آپ کو اغوا کرے گا, غاوی بنائے گا, یعنی بے ہدف, یعنی ابن آدم کو ایم لیس زندگی گزارنے کی طرف کھینچ کے لے جاؤں گا. یہ ہے شیطان رجیم. ارے بات سمجھ میں, یعنی وہاں پر جب وہ رجیم ہوا ہے تو اس نے اپنے کس ارادے کو بالکل برملا بیان کیا ہے, لَأُغْوِيَنَّهُمْ أَجْمَعِينَ یا وَلَأُزَيِّنَنَّ لَهُمْ مَا فِي الْأَرْضِ زِينَةَ الْأَرْضِ. یہ شیطان رجیم ہے. یعنی سب سے پہلی پناہ, اس کا کیا مطلب ہے کہ امام علیہ السلام سب سے پہلی پناہ کس بات سے مانگ رہے ہیں کہ میری زندگی ایم لیس نہ گزرے, بے ہدف زندگی نہ ہو, بہ اٹھنا بیٹھنا کھانا پینا فن انٹرٹینمنٹ ٹریولنگ ٹوریزم ختم. صحیح, یعنی جس زندگی کے اندر کوئی معنوی حقیقی ایم آبجیکٹو ہدف ڈیسٹینیشن کچھ نہ پائی جائے, یہ شیطان رجیم ہے. سب سے پہلی پناہ اس سے مانگیے. اس کے بعد وَمِن شَرِّ سَامَّتِ. سَامَّتِ, سم کس کو کہتے ہیں؟
زہر.
زہریلے سے. اب زہریلا سانپ بھی ہو سکتا ہے, بچھو بھی ہو سکتا ہے, اور وہ لوگ بھی ہو سکتے ہیں کہ جو انسانوں کے ذہن میں اور فکر میں زہر انفیوز کرتے ہیں, انجیکٹ کرتے ہیں, زہریلی سوچ ڈالتے ہیں لوگوں کے دماغوں میں, ٹھیک ہے. زہر دینے والے زہریلے سے پناہ, اس کے شر سے. والحامتے, ہم کس کو کہتے ہیں؟ ہے دو چشمی ہے اور میم, ہم جو ہم و غم کا ورڈ آپ نے سنا ہوگا نا, ہم و غم یعنی جو رنج دینے والا ہو. اب اس سے آپ اندازہ کریں کہ اس دنیا میں کیا کیا مصیبتیں ہیں انسان کے لیے کہ جس سے خدا بچا کے رکھتا ہے, کہ صرف زہریلے اور موذی جانور نہیں ہیں بلکہ زہریلے انسان بھی ہیں, ان سے اپنی پناہ میں رکھنا, ان سے اپنی پناہ میں رکھنا کہ جن کا کام ہی دوسروں کو دکھ اور غم دینا ہے, ٹھیک ہے. یعنی ایسے لوگ اس دنیا میں پائے جاتے ہیں کہ جن کا بنیادی, یعنی ان کو کسی کی خوشی اچھی نہیں لگتی, کوئی سکون سے جو ہے نا ان کو پسند نہیں آتا, غم دینا دوسروں کو دکھ دینا ان کی سرشت میں موجود ہے, اس کے شر سے بچانا. والعامتے, عامتے اس کا مطلب ظاہراً یہی ہے کہ جو جنرل آپ کا جو کراؤڈ ہے, عوام الناس ہے, عوام الناس جس کا لفظ جس پر اطلاق ہوتا ہے اس میں مین پرابلم کیا ہے؟ عوام کے ساتھ مین پرابلم کیا ہے؟ ہرڈ تھنکنگ. یعنی اس میں پرابلم کیا ہوتی ہے؟ آپ نے اچھا ورڈ استعمال کیا, چلیں ہرڈ کی مثال لیں, کیا ہوتا ہے اس میں؟ عقل کا استعمال نہیں ہے, عقل نہیں ہے, دلیل نہیں ہے, تو یہ کیا کریں گے؟ تو یہ کیا کریں گے؟ یہ آپ کو جہاں یہ بھڑکیں گے تو آپ کو یا تو بہت برے طریقے سے زخمی کر دیں گے, یا خدا نہ خواستہ یہ جو بھیڑ ہے یہ رونتی بھی چلی جائے گی. اب آپ غور کر رہے ہیں, ہم نے کبھی ان چیزوں پہ غور کیا کہ دیکھیں کن کن چیزوں کے شر سے امام علیہ السلام پناہ مانگ رہے ہیں خدا کی. وَمِن شَرِّ السَّامَّتِ وَالْحَامَّتِ وَالْعَامَّتِ وَاللَّامَّتِ. اور لامتے کا مطلب کیا ہے؟ کہ وہ نظر جو فقط بری نیت سے دیکھتی ہے, ٹھیک ہے. اور یہ شاید آپ لوگوں نے اپنی زندگی میں کبھی محسوس کیا ہوگا کہ کچھ لوگ ہیں وہ خالی اسی طرف سے دیکھتے ہیں دوسروں کو کہ کیسے ایکسپلوئٹ کریں اس کو, اس کی کوئی کمزوری ملے, اس کا کوئی لوپ ہول ہاتھ میں آئے, وہ جیسے وہی بلیک میلنگ والی جو مائنڈ ہے. وہ نظر جو ہے ہی ایول, جو دیکھتی ہی ایول انٹینٹ کے ساتھ ہے, اسی بنا پر وہ کام کرتی ہے. جی کس کو نہیں نہیں نظر
لوگ
نہیں نہیں
پیچھے سے
نظر لگانے کا مسئلہ یہ ہے, نظر لگانے کی بات نہیں ہے. آپ نے اس قسم کے لوگ نہیں کبھی دیکھے یا انکاؤنٹر, اللہ نہ کرے انکاؤنٹر کیا ہو, لیکن بہرحال ملتے ہیں ایسے افراد کہ جو دوسروں کو خالی اسی نیت سے دیکھتے ہیں کہ اس کو کیسے ایکسپلوئٹ کیا جائے. ہو سکتا ہے ہو, لیکن اس والی جو نظر بد والی بات ہے نا, یہ تھوڑا سا چلا جاتا ہے اوکلٹ میں, اور میں اس طرف نہیں جانا چاہ رہا, ٹھیک ہے. یعنی کہ پھر یہ وہی والی بات ہے کہ جس سے ہماری قوم کی اکثریت اس وقت جو ہے نا, ان کی سب سے بڑی دلچسپی یہ ہے کہ انہیں جادو ٹونے اور نظر کے مقابلے میں کوئی تعویذ مل جائے. تو پھر میں اس قسم کی باتیں کروں گا نا تو آپ بھی مجھ سے پھر تعویذ مانگیں گے کہ اٹھنے سے پہلے نظر بد کا تعویذ دیکھے جائیے. ہاں یہ نہیں دیکھیں, آپ اس کو دیکھیں نا, میں جو بات آپ سے کہہ رہا ہوں نا, تھوڑا سا اس کو سوچیں کہ وہ بالکل سکون سے بندہ بیٹھا ہوا ہے, ٹھیک ہے, وہ باتیں بھی بڑی اچھی کر رہا ہے, لیکن اس کی نگاہ پوری محفل میں جو ڈھونڈ رہی ہے وہ کس کو ڈھونڈ رہی ہے کہ میں کس کو شکار کر سکتا ہوں,
کس سے کیا کام نکالنا,
کس کام نکالنا تو ایک بات ہے, شکار کرنا لائک پری اینڈ پریڈیٹر والی بات, ٹھیک ہے. اور اس کے اس میں بےچارے کون پھنستے ہیں؟ عورتیں. یعنی یہ جو اس دور کی جو سب سے بڑی نحوست ہے کہ جس کے اندر آپ جو دیکھیں کہ, یعنی آغا جعفر صاحب ایک بات ہمیشہ کہا کرتے تھے کہ عورت کی خیریت اسی وقت ہے کہ جب وہ کسی مرد کی ولایت میں ہو. اور دین نے پورا یہ نظام رکھا ہے, پہلے باپ, پھر شوہر, پھر بیٹا, ٹھیک ہے, یا بھائی. لیکن یہ جو دور جدید کی نحوست ہے کہ جس میں عورت کو مرد کی ولایت سے باہر نکال کر انڈیپینڈنٹ بنانے کی پوری جو بات کی جاتی ہے, تو آپ دیکھتے ہیں کہ سب سے زیادہ کون شکار ہوتے ہیں اس کا, کتنا شکار ہوتے ہیں, عورت کو کہاں سے کہاں پہنچا دیا, کس درجے ذلیل کر دیا, یہ کس لیے ہو پایا ہے سارا کچھ, اور کن لوگوں کے ہاتھوں ہوتا ہے یہ. اری بات سمجھ میں؟ وہ نظر بد ہو سکتا ہے ہو, मैं उसको ना यहाँ कर रहा हूँ ना ना कर रहा हूँ, लेकिन ये जो जहरीली नजर है ना, ईविल आई है, ठीक। ये इसी तरीके से कोई यतीम है बेचारा, अब वो एक वल्नरेबल पर्सनैलिटी है, ओपन टारगेट है। तो इन सब के शर से, तो अब इस लिस्ट को जहन में रखिएगा कि ये बाकायदा इमाम अलैहिस्सलाम एक एक लफ्ज कह कह के और पनाह मांग रहे हैं कि मुझे और मेरी जुर्रियत को इनके शर से बचाना। वमिन शर कुल शैतान मरीद। अच्छा, अब यहां पर शैतान का वर्ड दोबारा आया, ठीक है, मरीद, लेकिन अब ये रजीम नहीं है, मरीद। ये वर्ड भी कुरान करीम में मौजूद है, शैतान मरीद। अब ये कौन है? ये वो शैतान है, ये अब वो वाली बात है जो आप पहले कह रहे थे, बगावत। बगावत, हाँ, यानी कि जो मरीद, यानी कि जो बागी है, जो हमेशा, जिसकी टेंडेंसी क्या होती है कि उन तमाम चीजों को लेकर आए जो खुदा के निजाम और पैगंबरों की हिदायत के से बगावत हो, उससे डेविएट करने वाला हो। तो वो उस शैतान के उस इरादे से भी खुदा की पनाह कि अगवा करूंगा और बेहदफ रखूंगा इनको, और शैतान के इस प्लान से भी खुदा की पनाह कि वो जिंदगी में हमें हमेशा किस बात पर उकसाएगा कि खुदा और पैगंबरान की जो हिदायत है उसके अगेंस्ट चलो, उसके शर से, ठीक। और जाहिर है कि इसमें आप ये बात समझ सकते हैं कि ये तमाम मुस्लिम और हर एक ही इससे वो है, यानी कि ये मुसलमान इससे बाहर नहीं है, इस शैतान के इगवा वाली, यानी इगवा के साथ साथ ये बागियाना सोच जो आती है दिमाग में। वमिन शर कुल सुल्तान अनीद, और हर सुल्तान अनीद, अनाद किसको कहते हैं, जो बोग्स होता है या रेबेलियन, यानी रेबेलियन का मतलब है कि बिल्कुल मुखालिफत, आप किसी चीज को उठा के फेंक दें और उसकी जगह पर अपना कोई निजाम ले आए, ये बोग्स और अनाद, ये वो चीज है। सुल्तान यानी कि जिसके पास अथॉरिटी हो, और उसकी नीयत क्या हो, उसकी नीयत सही अदल व इंसाफ वाले रास्ते पे चलने की नहीं हो, बल्कि वो अदालत वाले तकाजों को हटाकर और अपने निजाम को लाना चाहता हो, उसको कायम करना चाहता हो, उसके शर से।
यहाँ पर सुल्तान अनीद आया, लेकिन और कई जगह पर जब्बार अनीद आया, तो क्या कुछ लिंक है दोनों में?
जब्बार भी जो है ना उसी को कहते हैं। जबर का मतलब क्या होता है?
मतलब जबरदस्ती,
अथॉरिटी से
जोड़ना। अच्छा, जब्बार का मतलब ये होता है कि जैसे आप अगर जोड़ रहे हैं, मिसाल के तौर पर इसको विजुअलाइज अगर हम करें जब्बार के माना को, तो यानी कि आपने चीजों को लिया, जोड़ दिया, लेकिन एक जोड़ना है कि आप उसको स्क्वीज कर दें बिल्कुल, ठीक है, अप्लाइंग वेरी हाई प्रेशर। तो जब्बार उसका वो उसमें चला गया ना, जबर का मुबालगे में चला गया। तो यानी इसका मतलब ये होता है कि जब्बार वो है कि जो बहुत ज्यादा स्क्वीजिंग प्रेशर अप्लाई करता है, तो वो भी उसी वही कर सकता है जो जिसके पास सुल्तान हो, जिसके पास अथॉरिटी हो। तो जो ये सुल्तान अनीद जो है, वही जब्बार अनीद भी होगा। वमिन शर्रे कुल मुत्रफिन हफीद, उसके शर से मुत्रफ किसको कहते हैं?
ये मुत्रफीन वाला
मुत्रफ, ये भी कुरान में है,
बीच वाले कहते हैं, हम ना इधर है ना उधर
है। नहीं,
ये वाला नहीं
है। मुत्रफ का माना ये नहीं है, मुत्रफ का माना ये होता है कि जो यानी एक्स्ट्रा वेगेंट या स्पेंट थ्रिफ्ट टाइप के लोग हैं, सूरह वाकया में है ना, ये मुत्रफीन, मुत्रफीन वो लोग होते हैं कि जिनके पास वसाइल होते हैं और वो बर्बाद कर रहे होते हैं उसको, वेस्टफुल।
सखावत और इसमें क्या फर्क है?
सखावत का मतलब तो बर्बाद करना नहीं होता, सखावत का मतलब ये होता है कि जी हाँ, यानी कि सखावत में इमाम अली अलैहिस्सलाम ने एक जुमला, जैसे आपसे जब पूछा गया था कि अदालत और सखावत को किसी ने कंपेयर किया था कि इन दोनों में से कौन सी बेहतर है, तो आपने फरमाया था कि अदालत बेहतर है, क्योंकि अदल हर चीज़ को उसके जायज़ मकाम पे रखता है, और सखावत अगरचे की अच्छी चीज़ है लेकिन शय को जगह से बेजगह कर देती है। यानी सखावत का मतलब ये है कि यानी मतलब क्या हुआ कि एक शख्स है, उसने आके हमसे कहा कि हमारे प्रॉब्लम को सॉल्व करें। अब आपको पता है कि ये इस हाल को पहुंचा है अपनी नालायकी की वजह से, लेकिन आप करते हैं। यानी एक मर्द सखी जो है वो इस बात को नहीं, वो लाता खातिर में कि लोग मिसाल के तौर पर उनकी नालायकी है या क्या है, या वो तमाम की तमाम चीज़ें, ठीक है। तो सखावत में ये वाला एस्पेक्ट तो होता है, यानी इस हवाले से अगर आप शायद कहें कि थोड़ा सा नाअहल के साथ नेकी करने वाला, लेकिन सखावत वेस्टफुलनेस हरगिज नहीं है। हाँ, ज़ाहिर है नीयत तो डेफिनेटली हर जगह ही है, बिल्कुल ठीक है। तो ऐसे मुतरफ से कि जो बिल्कुल आसूदगी और खुशहाली में ज़िंदगी गुजारता हो और चीज़ों का उड़ाने वाला हो, इन ये भी मुसीबत है। ऐसे इन लोगों की कुर्बत और इन लोगों का साथ भी मुसीबत है। क्यों? इसलिए कि फिर ये भी किसी न किसी किस्म के शर में मुब्तला खुद भी होते हैं और दूसरों को भी करते हैं। वमिन शर कुल ज़ईफिन व शदीद, हर कमजोर और हर ताकतवर के शर से। कमजोर का अपना शर है, ताकतवर का अपना शर है, ठीक है। हर वो जो कमजोर है, जो ताकतवर है, उनके, यानी कि अब आप इसमें सबसे पहली बात जो है वो यही है कि आप इस फिक्र को मुलाहिज़ा करें कि जहां तक हमारी सोच जो है ना वो तकरीबन नामुमकिन है। हम सोच सकते हैं कि कमजोर से कभी हम खौफजदा रहते हैं? 23, दुआ नंबर 23, तलब
आफियत।
जी जी जी, वो पूरी नहीं हुई थी पिछली दफा। वमिन शर्री कुल ज़ईफिन व शदीदिन, ठीक है। अब इस पे हम बहुत कुछ सोच सकते हैं कि कमजोर का शर क्या होता है, ताकतवर का शर तो पता है कि क्या होता है, जो शिद्दत वाला साहिब शिद्दत और कुव्वत है उसका शर क्या हो सकता है, लेकिन कमजोर का शर क्या हो सकता है? मे बी। और कमजोर क्या करता है मसला?
पस्तगी है। और पस्तगी की तरफ ले जाना।
हाँ, कमजोर यानी कि इंसान को ऐसी चीजों की तरफ खींच लेना कि जो मतलब अच्छे मेयार से गिरी हुई हो, ठीक है। अच्छे मेयार से यानी गिरी हुई या पस्त किस्म की चीजों में, ठीक है। और ये आपको जुमला याद है, हमने कहा था कि मुस्तज़ाफ होना बुरा नहीं है, ज़ईफ होना बुरा है, याद है वो बात? ज़ईफी कोई क्रेडिट नहीं है। मुस्तज़फ और ज़ईफ में क्या फर्क है?
उसको ज़ईफ कर दिया।
यानी मुस्तज़फ वो है कि जिसके लिए वो इंसान खुद नहीं नालायक है या खुद नहीं खराब है, लेकिन बाकायदा ज़ालिमीन मिलके प्लान बनाते हैं, उस पर सारी एफर्ट्स अप्लाई करते हैं कि वो कमजोर हो जाए और कमजोर रहे, इसको कहते हैं मुस्तज़फ। और ज़ईफ वो होता है कि जो अपनी नालायकी की और कोताही की बिना पर कमजोर होता है, ठीक है। ये हरगिज कोई काबिले तारीफ चीज नहीं है। है जुर्म ज़ईफी की सजा मरगे मफाजात, ठीक है ना। ये नहीं, अल्लामा इकबाल ने भी ये कहा है कि ये ज़ईफी जुर्म है, یہ کوئی کریڈٹ نہیں ہے کہ جی جیسے ہم لوگ بعض اوقات اس جملے کو اس طرف لے جاتے ہیں نا کہ ہم تو مظلوم قوم ہیں. بھائی خدا نے کب آپ کو پتہ کہا کہ آپ مظلوم قوم رہی ہے؟ یہ کوئی کریڈٹ تھوڑی ہے, مظلوم قوم ہے. وَمِن شَرِّ كُلِّ شَرِیفٍ وَوَضِيعٍ, اور کس کے شر سے؟ جو شریف ہو, یعنی شریف کا مطلب ہے کہ جس کا اسٹیٹس ہائی اپ ہو معاشرے میں, وَوَضِيعٍ جس کا اسٹیٹس لو ہو, ان کے شر سے. وَمِن شَرِّ كُلِّ صَغِيرٍ وَكَبِيرٍ وَمِن شَرِّ كُلِّ قَرِيبٍ وَبَعِيدٍ, ہر اس کے شر سے چاہے وہ بہت چھوٹا ہو یا بہت بڑا ہو. یعنی اب ہم مثال کے طور پر اب ہم اس دور میں تو بہت اچھے طریقے سے جان گئے نا کہ بہت چھوٹے یعنی مائکروبز یعنی وائرس, مثال کے طور پر, تو ان کے شر سے, اور جو قریب ہے یا بعید ہے, جو یعنی مجھ سے نزدیک ہے یا مجھ سے دور ہے. اور ایک اور بھی دعا ہے امام باقر علیہ السلام کی, وَمِن شَرِّ مَا رَأَتِ الشَّمْسُ وَالْقَمَرِ, میں ہر اس کے شر سے تیری پناہ مانگتا ہوں جسے چاند اور سورج دیکھتے ہیں. تو اس سے یعنی کہ جو ان تمام جملوں سے, اور ایسی بہت دعائیں, یہ دعائیں بکثرت ہیں. سید ابن طاؤس رحمت اللہ علیہ نے ان کی جو کافی کتابیں ہیں دعاؤں کے حوالے سے, اس میں سے ایک کتاب جو میرے پاس ہے محج الدعوات, اس میں پورا ایک سیکشن ہے حرز معصومین علیہ السلام. حرز سمجھتے ہیں نا, یعنی وہی تعویذ والی بات جو کہہ لیجیے. ہر ہر معصوم سے انہوں نے یہ پوری دعائیں نقل کی ہیں جو بطور پناہ ہیں, یہی اعوذ 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 ہیں.
جی
جی جی جی جی تو اچھا, اور اس میں سب سے بڑی بات کیا ہے کہ یہ جو آپ کی دعائیں ہیں, یہ جو من شر اعوذ ہے, یہ اس دنیا کے لیے آخرت کے لیے, یہ جتنی بھی لسٹ ہے اتنی لمبی, جو اعزنی و ذریتی سے شروع ہو رہی ہے, مجھے اپنی پناہ میرا کو میری ذریت کو, اور اس کے بعد اتنی لمبی لسٹ جو ابھی پوری ختم نہیں ہوئی ہے. یہ دنیا کے لیے زندگی کے لیے ہے یہ پناہ مانگنا, یا آخرت کے لیے؟ اس دنیا کی ہے, اس دنیا کی زندگی میں پناہ ہے. آخرت میں تو خالی ایک ہی چیز سے پناہ ہے, اپنے گناہوں سے. نہیں تو وہی ہے نا, آخرت میں دیکھیے, اگر مثال کے طور پر کوئی شخص کسی زہریلے جانور کا شکار ہوتا ہے, اس کا آخرت میں مسئلہ نہیں ہے. اگر کوئی شخص سلطان عنید کے ستم کا شکار ہوتا ہے, آخرت کا مسئلہ نہیں ہے. آخرت میں خالی ایک پرابلم ہے کہ ہمارے نفس نے حسنات جمع کی ہیں یا سیئات, آخرت کا ایک ہی مسئلہ ہے. اپنی سیئات سے پناہ میں رکھنا, یعنی وہ برائیاں جو میں خود اپنے لیے جمع کرتا ہوں, خدا مجھے اس سے پناہ میں رکھے, بس ایک ہی مسئلہ ہے آخرت. تو اب یہ اتنی جو لمبی لسٹ ہے, یہ آپ کی دنیا کی زندگی کی ہے, ٹھیک ہے؟ اور اسی وجہ سے جو میں نے آپ سے عرض کیا تھا نا کہ جب آپ رات سونے لیٹیں تو ان چیزوں کو اپنے دماغ میں لا کر خدا کا شکر ادا کریں کہ آج کے دن تو نے ان تمام مصیبتوں سے, پریشانیوں سے مجھے اور میرے گھر والوں کو اور میری اولاد کو اپنی پناہ میں رکھا, الحمدللہ. اب دیکھ رہے ہیں کتنی چیزیں کہ ان میں سے. اچھا, اور ایک بات اور بھی ہے کہ یہ تمام کی تمام چیزوں میں لوگ شکار ہوتے ہیں, اس کا یہ نہیں ہوتا, یہ خالی یہ یوں ہی ایک بات کہی گئی ہے, ہوتے ہی نہیں ہوتے, ٹھیک؟ تو یہ فکٹیشس تو نہیں ہے نا, یہ تصور کر کے تو نہیں کہی گئی ہیں باتیں خالی. نہیں, مطلب یہ جتنی مسائل ہیں, कि कौन कौन सी चीजें इतनी छोटी हैं जो नजर नहीं आती उनके शर, जैसे मैंने कहा आज हमको समझ में आ रहा है, कौन कौन सी चीजें जो बुजुर्ग हैं उनका शर, अथॉरिटी रखने वाले हुक्मरां का शर, उसका शर जो अपनी दौलत के नशे में मस्त है, उसका शर जो अपनी गरीबी में जख्म खोरदा है, हर तरफ से शर मिल सकता है इंसान को।
ठीक
जी,
हर तरफ से शर मिल रहा है,
मिल सकता है,
मिल सकता है जी। इंसान पे टेस्ट कैसे होगा, इम्तिहान कैसे होगा कि किसी ना किसी शर में तो
नहीं, लेकिन एक बात है ना, देखें आप खुदा से, ये भी इमाम अलैहिस्सलाम की दुआ का जुमला है कि बला में मुझे, यकीनन बला में तो हमें पढ़ना है नया नया आजमाइश में, लेकिन अबलैतल जमील व बला अन हसनन, कि हमें उस बला में डाल के जो जमील हो और हसन हो। वला और मुझे कैसे नहीं आजमाना, बिल हिरमाने वल खिजलाने वल इसियाने, मुझे उन आजमाइशात में नहीं डालना कि जिनके साथ महरूमी हो, जिनके साथ जिल्लत और रुसवाई हो, जिनकी वजह से इंसान मासियत और गुनाह में पड़ जाए। ठीक है ना, तो नहीं नहीं बोले,
बस यही कह रहा हूँ। ये एक तो एक दुआ उस पर्सपेक्टिव से है कि जो इंसान बहुत ही खालिस और मतलब अब कोई जहरीला आदमी हो वो ये दुआ पढ़ा, फिर
नहीं तो उसको उसको दुआ वो पढ़ेगा क्यों?
मतलब वो 100% जहरीला नहीं, वो 10% होगा,
क्योंकि क्योंकि देखें इन तमाम दुआओं को पढ़ के ना बहरहाल क्या होता है इन्हें, कि जैसे मैं जो बात फील करता हूँ कि मुझे दो तीन असरात इम्पैक्ट आते हैं। पहला इम्पैक्ट ये होता है कि मुझे ये बात समझ में आने लगी है कि ये दुनिया कितनी ख़राब जगह है और वो लोग कितने कम अकल और अहमक हैं कि जो यहाँ से अपना दिल लगा के बैठे रहते हैं और यहां की चीजों को जमा करने में उनकी दिलचस्पी और इंटरेस्ट है, कि कुछ पता ही नहीं है इंसान को कि किस वक्त कौन सी चीज सर पे ऐसी आ जाए, कौन सी चीज ऐसी लग जाए कि जो सब का सब साफ कर दे। ठीक है, यानी और इसी बिना पर जैसे रसूल खुदा सल्लल्लाहु अलैहि वसल्लम कि आप क्या फरमाते हैं कि मेरी जो ये पलक ऊपर उठी है मैं इतनी भी उम्मीद नहीं रखता हूं कि ये पलट के दोबारा वापस मिलेगी, मैं अपनी जिंदगी की दुनियावी जिंदगी की इतनी भी उम्मीद नहीं रखता हूं। ठीक है, और हम मतलब इतने लंबे लंबे प्लान्स और ये वो सब और वो जमा जाता, और तो एक तो ये कि बिल्कुल इंसान के अंदर से ना ये वाली कैफियत खत्म हो जाती है इसको पढ़ के कि ये किस जगह पे मैं बैठा हूं, यानी किस किस्म की जगह है ये। तो आपका फिर दिल चाहता है, आप मोटिवेट होते हैं कि भाई यहां से जान छोड़ाओ और किसी सुकून और सलामती की जगह पे जाओ, किसी ऐसी जगह पे जाके अपना घर बनाओ और रहोगे जहां पर आफियत और बरकत और रहमत और सुकून से तो रह सके, हर वक्त यही मुसीबत। और फिर ये आपको अवेयरनेस बहुत ज़्यादा इन दुआओं की वजह से मिलती है कि मतलब लाइफ जो है वो बिल्कुल ऐसी है कि जैसे मगरमच्छों के बीच में या भेड़ियों के बीच में जो है ना ये ज़िंदगी वो है, और रहमत खुदाबंदी है कि इन तमाम चीज़ों से हमको बचा के रखता है। और उसकी जो असल आपकी प्रोटेक्शन है वो क्या है, आपका ईमान है, आपका दीन है, वरना आप इधर उधर जाके देखें क्या हाल है लोगों का, किस किस हाल में बेचारे लोग जिंदगी बसर कर रहे हैं, क्या है और तमाम चीजें। ठीक है, और किससे और दुआ मांगनी है, वमिन शर्र कुल मन नफाबा ले रसूल का वले अहले बैते ही हरबम मिन अल जिन्न वल इंस, और हर उसके शर से جس نے تیرے رسول اور ان کے اہل بیت کے خلاف ہتھیار اٹھائے، ہتھیار بلند کیے جنگ کی نیت کی، چاہے وہ جنوں میں سے ہو یا انسانوں میں سے ہو، اس کے شر سے. وَمِن شَرِّ كُلِّ دَابَّةٍ أَنْتَ آخِذٌ بِنَاصِيَتِهَا. اور یہ جملے بہت آئے تھے، قرآن کی آیتوں میں بھی ہیں. وَمِن شَرِّ كُلِّ دَابَّةٍ، دَابَّة کس کو کہتے ہیں؟ چلنے پھرنے والا، موونگ. ہر وہ شے جو زمین میں حرکت کرنے والی ہے اور تو نے اس کی پیشانی کو پکڑا ہوا ہے، یعنی ہر شے جو زمین میں حرکت کرتی ہے اس کی پیشانی کس کے ہاتھ میں، کس کی مٹھی میں، قبضہ قدرت میں ہے، تیرے قبضہ قدرت میں. یعنی مثال کے طور پر کہ جیسے آج کل کے دور میں ہم سمجھیں کہ یہ جو پورا ٹریفک ہے کہ اس کو، یعنی کہ میں جب یہ دعا کرتا ہوں تو میرے ذہن میں سب سے زیادہ وہ ٹریفک ہی آتا ہے کہ جس سے ہمیں آج کل کے دور میں بہت زیادہ خطرات ہیں، لیکن کہ جو بھی زمین میں چلنے پھرنے والی مخلوق ہے یا چلنے پھرنے والی شے ہے اس کی مٹھی تیرے ہاتھ میں، اس کے شر سے. انک علی صراط مستقیم. اور آپ کیوں کر ہمیں ہر شے کے شر سے بچا سکتے ہیں؟ اس لیے کہ آپ صراط مستقیم پر ہیں. ٹھیک ہے، یعنی اس کا مطلب ایک اور بھی ہے کہ جو صراط مستقیم پر ہوتا ہے وہ خود بھی شر سے محفوظ ہوتا ہے اور دوسروں کو بھی شر سے پناہ عطا کرتا ہے. ٹھیک ہے، تو ان ربی علی صراط مستقیم، انک لمن المرسلین علی صراط مستقیم. تو یعنی خدا، پیغمبر اور اولیاء خاص، وہ سب صراط مستقیم پر ہیں اور ان کی ولایت ہمارے لیے بذات خود وہ پروٹیکشن ہے جو ہمیں ان تمام چیزوں کے شر سے اپنی پناہ میں رکھتی ہے. اور مطلب اتنی زیادہ رحمت ہے خدا کی، اتنی زیادہ رحمت ہے خدا کی کہ وہ لوگ جو خالی ولایت کا زبانی نام لیتے ہیں، ایون انہیں بھی فائدے ہو رہے ہوتے ہیں، کیونکہ ولایت کے سائے میں داخل ہونا تو ایک کام ہے. ولایت کا یعنی ولی ہونا، خدا کا اور رسول کا بننا، وہ اتنا آسان کام نہیں ہے. اس کے لیے تو آپ کو ایک راہ طے کرنی پڑتی ہے، ایک سبیل الہی پر آنا پڑتا ہے. لیکن ولایت کے سے تھوڑی بہت محبت اور لگاؤ رکھنے والے لوگوں پر بھی بہت خدا کی عنایتیں. میں اس کو آج پورا کر لیتا ہوں، چند فقرے اور رہ گئے. اللہم صل علی محمد و علیہ. اب یہ پوری لسٹ کس کی تھی؟ جن کے شر سے پناہ مانگی گئی ہے. ٹھیک، پھر درود فرماتے ہیں اور کہتے ہیں ومن ارادنی بسوء فاصرفہ عنی. کتنے لوگ ایسے ہیں کہ جو آپ کے لیے خالی برائی کا ارادہ رکھتے ہیں، جو میرے لیے برائی کا ارادہ کرے تو مجھ سے اس برائی کو پلٹا دے خود اس کی طرف. وَدْحَرْ أَنِّي مَكْرَهُ، دُحُور دفع کرنا، اور مجھ سے اس کے مکر کو، مکر کا مطلب ہوتا ہے پلان. ٹھیک ہے، مکر کا مطلب ہوتا ہے پلان. ہاں، یعنی اس کا مکاری تو ہمارے زبان میں نا بالکل نیگیٹو سینس میں آتا ہے. وَدْحَرْ أَنِّي مَكْرَهُ، کہ اس کے مکر کو مجھ سے دور کر دے، دھکا دے دے. وَدْرَ أَنِّي شَرَّهُ، اور اس کے شر کو سے مجھے بچا لے، اَوَرْٹ مِي فرام ہز شر. وَرُدَّ قَيْدَهُ فِي نَحْرِهِ، اور جو اس نے میرے لیے قید بنایا ہے اور تیار کیا ہے اسے پلٹا دے کہاں؟ نہر کس کو کہتے ہیں؟ نہر یعنی حلق، اسے اس کے حلق میں لوٹا دے، یعنی وہ خود اسی کو ہی سویلو کرنے پر مجبور کر دے اپنے مکر کو، اسے اس کے حلق میں ڈال دے. جی،
وہ نہر کرنا وہ تو نہیں ہے کہ اس کو اس طرح سے جیسے تو نہیں کہ حلق اس کا مطلب کاٹنا نہیں ہے؟
نہیں, فی نہر ہی.
اچھا اس کے اوکے
فی نہر ہی.
صحیح صحیح.
جی جی.
اچھا قید میں اور مکر میں کتا فرق ہے؟
بالکل ایگزیکٹلی ہم جواب نہیں دے پائیں گے, لیکن مکر کا جو مطلب ہے وہ اس میں تھوڑا سا جو ٹرکس وغیرہ آتی ہیں, قید آئی تھنک اس سے زیادہ بڑا پلان ہوتا ہے. یعنی قید جیسے آپ کہتے ہیں نا اوور آل پلان, اور مکر کا مطلب ہے کہ جو چھوٹی چھوٹی ٹرکس اور اس قسم کی چیزیں ہوتی ہیں. دونوں ہیں
مطلب.
تو اس سے آپ اندازہ کریں کہ وہ جو قیدا کننا ہے, یعنی وہ جو عورتوں کے حوالے سے بات ہے, تو اس میں کیا خاص پہلو ہے کہ اٹ از سٹل, اٹ از ڈیپ. وہ اتنا آسانی سے کوئی اوورٹ نہیں ہے کہ بالکل سامنے نظر آ رہا ہو. تو قید میں یہ پہلو ہے. وَجْعَلْ بَيْنَ يَدَيْهِ سَدًّا حَتَّى تُعْمِيَ عَنِّي بَصَرَهُ. اور یہ جس سے بھی آپ کو خوف و خطرہ ہو تو یہ اس کے لیے کہہ لیں کہ یہ ایک بدعا والی بات ہے. یعنی بدعا کیا ہے کہ جو اس نے میرے لیے پلان کیا ہے وہ خود اس کو مل جائے. اچھا, اور یہ امام علیہ السلام کا ایک جملہ بھی ہے کہ جس میں آپ کیا فرماتے ہیں کہ جو جس پر تیغ ستم کھینچتا ہے وہ اسی تلوار سے قتل ہوتا ہے, اور جو کسی دوسرے کے لیے گڑھا کھودتا ہے وہ خود اسی گڑھے میں گر کر ہلاک ہوتا ہے. ٹھیک. اور مجھے کیا کر دے, وجعل بین یدیہ سدن, اور اس کے سامنے ایک ایسی دیوار کھڑی کر دے, حتی تغمی عنی بصرہ, یہاں تک کہ مجھے دیکھنے سے اس کی آنکھیں اندھی ہو جائیں, جو سورہ یاسین میں بھی ہے نا, من بین ایدیہم صدن ومن خلفہم صدن فاغشیناہم فہم لا یبصرون, کہ اس ایسی دیوار کھڑی کر دے کہ مجھے دیکھنے سے اس کی آنکھیں اندھی ہو جائیں, اس کی سماعتیں بہری ہو جائیں, وتقفل دون اختاری قلبہ, اور اس کے دلوں پر وہ قفل لگ جائیں کہ وہ میرے بارے میں اس قسم کی بات سوچے, مجھے شر پہنچانے کی, مجھے نقصان پہنچانے کی. اس کی زبان کو میرے بارے میں گنگ کر دے, سائلنس کر دے, وتقمع رأسہ, اس کے سر کو پکڑ لے, وتذل عزہ وتکسر جبروتہ. اب اس کو آپ پڑھ سکتے ہیں کہ یہ تمام کی تمام چیزیں جو ہیں یہ کیا ہیں, یہ اس کے بدعاؤں کے حوالے سے ہیں, کہ یعنی کہ جو بھی میرے بارے میں یہ تمام ارادہ کرے تو اس کو ان چیزوں میں مبتلا کر. یعنی اس کا لب لباب کیا ہے کہ وہ چیز جو اس نے میرے لیے برا ارادہ کی ہے وہ خود پلٹ کے اس کی طرف واپس لوٹے, وہ خود اس میں مبتلا ہو, اور میری طرف رخ کرنے سے وہ کمپلیٹلی بلاک ہو جائے. اس کی سما, اس کے بصر, اس کا فؤاد, اس کی سوچ, اس کی فکر, سب کی سب بلاک ہو جائیں اس بارے میں کہ وہ میرے بارے میں کچھ فکر کر سکے اور سوچ سکے. ٹھیک ہے, تو یہاں پر یہ دعا پھر ختم ہوتی ہے, انک عزیز قدیر. اور یہ اسماء بھی جو ہیں یہ بڑے, کہ یہ تمام کے تمام کام کون کر سکتا ہے جو عزیز و قدیر ہو. کہ اس, یعنی اس میں جو اصل بات ہے کہ اس شر سے, یعنی کون سا شر جس کو دفع کرنے کی طاقت میرے پاس نہیں ہے, وہ کون سا شر جس سے بچنے کی طاقت میں نہیں رکھتا, میرے پاس صلاحیت نہیں ہے. بلکہ بہت سارے شر وہ ہیں کہ جو ہمیں پتہ بھی نہیں ہوتے. یعنی حقیقتاً انشاءاللہ کہ جب ہم آگے جائیں گے یہاں سے اور اپنی زندگی کو ریویو کریں گے اور دیکھیں گے تو ہمیں ایک یہ بات بھی دکھے گی کہ کتنے سارے وہ اشرار تھے کہ جنہوں نے ہماری طرف رخ کیا تھا اور خدا کی رحمت نے ان کا رخ کسی اور طرف موڑ دیا اور ہمیں پتہ بھی نہیں چلا زندگی میں. ٹھیک. تو یہ تمام کی تمام چیزیں جو ہے نا یہ ہمیں ان دعاؤں سے سمجھ میں آتی ہیں. یہ جو مطالب حیات ہیں, اور اسی وجہ سے جو ہے بار بار میں یہ فرمائش کرتا ہوں کہ ان دعاؤں اور مناجات پر خصوصی توجہ کریں. بہت گہرے معارف ان کے اندر ہیں, اور آپ کو زندگی کے خزانے اس میں سے ملتے ہیں سمجھنے کے لیے نا. تو اب بات ہم کو واضح ہو گئی کہ عافیت کتنی چیزوں پر مبنی ہے. اگر آپ اس دعا کو, دعا نمبر 23 کو جو امام علیہ السلام پڑھا کرتے تھے طلب عافیت کے لیے, تو اب ہم کو یہ بات سمجھ میں آ رہی ہے کہ انسان کی عافیت کتنی چیزوں پر ڈپینڈ کرتی ہے, اور وہ رب جو ہے وہ ان تمام مسائل کو ہمارے لیے حل کرتا ہے, ان تمام مشکلات کو سولو کرتا ہے, اور اس پورے مصیبت خانے میں سے میری زندگی کو لے کے ایک انجام تک پہنچاتا ہے. تو اس بنا پر وہ کس کا مستحق ہے؟ ہماری طرف سے بے انتہا شکر گزاری کا مستحق ہے. ٹھیک ہے, یعنی کہ جب ہم اس بات کو ریئلائز کرتے ہیں نا, کہ جب ہمارے پاس یہ معرفت بڑھتی ہے کہ زندگی میں کیا کچھ ہو سکتا ہے, زندگی کن کن مصیبتوں سے دوچار ہو سکتی ہے, تو اب تک جو خیریت سے گزری ہے, تو آپ کا جذبہ تشکر کتنا بڑھے گا جب آپ اس کو ریئلائز کریں گے. یعنی نارمل انسان کی لائف کیا ہوتی ہے, فار گرانٹیڈ ہے تو سب صحیح ہے, ایسے ہی چل رہا ہے, ایسے ہی ہونا چاہیے. اور جب کسی مصیبت میں پھنستے ہیں تو پھر رونا پیٹنا اور شور شرابہ شروع ہوتا ہے, صحیح. لیکن اگر ان تمام چیزوں کو, اور اس کا جو بہت بڑا فائدہ ہے کہ اگر ہم ان دعاؤں کی تلاوت کو جاری رکھیں, اس سوچ اور فکر کو اپنے اندر ایبزارب کرنے میں کامیاب ہو جائیں کہ جو امام علیہ السلام ہم کو دینا چاہ رہے ہیں, تو آپ کو سب سے بڑا فائدہ کیا ہوگا کہ آپ کی لائف کی پروٹیکشن, سیکیورٹی, زندگی کی خوشحالی, یہ سب گارنٹیڈ ملے گی آپ کو. ٹھیک ہے, عافیت, برکت, رحمت, یہ تمام کی تمام چیزیں آپ کو انشاءاللہ زندگی میں ملیں گی, نصیب حال ہوں گی, اور پھر دنیا کی فلاح کے ساتھ ظاہر آخرت کی بھی فلاح. ٹھیک, اللہم صل علی محمد و آل محمد.